اور اس کے بعد پھر فرمایا کہ ان الذین یغضون اصواتهم عند رسول اللہ اولئک الذین امتحن اللہ قلوبهم للتقوی، وہ لوگ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے سامنے اپنی آوازوں کو پست رکھتے ہیں، یہی لوگ ہیں جن کے دلوں کو اللہ نے تقوی کے لیے جانچ لیا ہے، اور کیا لہم مغفرت و اجر عظیم، اور ان کے لیے بخشش بھی ہے اور بہت بڑا اجر بھی ہے. یعنی آپ دیکھیے کہ یہ کتنی بڑی خوبصورت بات کہی کہ وہ لوگ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی سامنے اپنی زبانوں کو اپنی آوازوں کو نیچے کرتے ہیں آپ کی زندگی میں یا آپ کے بعد بھی، تو وہ لوگ اپنے اعمال کو محفوظ کر لیتے ہیں. آپ دیکھیے کہ اعمال جو ضائع ہوتے ہیں نا، حماقت سے ضائع ہوتے ہیں، یہ لکھ لیں آپ کو فائدہ ہوگا. حماقتوں سے عمل ضائع ہو جاتے ہیں، غفلت سے ضائع ہو جاتے ہیں، بھول سے ضائع ہو جاتے ہیں. آپ کو جتنی بھی ابھی تک مثالیں دیں وہ دیکھیں، ان میں کوئی نہ کوئی ان میں سے ضرور وجہ تھی. بعض دفعہ حماقتیں ہو جاتی ہیں، شعور ہی نہیں کمپیوٹر چلانے کا، حماقت سے بند کر دی وہ چیز، کبھی غفلت سے کسی اور چیز میں مشغول ہو گئے، کبھی بھول جاتے ہیں، دودھ چولہے میں رکھا بھول گئے اور سارا دودھ ابل گیا. ہاں، تو ایسی چیزیں جو ہیں انسان بچانا چاہے تو کیا کرے، اللہ کے نبی صلی اللہ علیہ وسلم کی آواز سے اپنی آواز کو نیچے رکھے، آپ کے دیے ہوئے علم اور آپ کی سکھائی ہوئی باتوں کا لحاظ کرے، کیونکہ اس کو معلوم ہے کہ یہ چیز میرے اعمال کو ضائع کر دے گی. اور باقی رہ گئی بات کہ دل کو تقوی کے لیے چننا کیا ہے، بڑا پیارا لفظ ہے، اس کو ہائی لائٹ کر لیں، میں اس کا تھوڑی سی وضاحت آپ کے سامنے کروں گی. امتحنا، میم ہا اور نون، محن کہتے ہیں چاندی کو تپانا، کھوٹ الگ کرنا، آزمانا، جانچنا، اسی سے لفظ امتحان ہے، افتعال کے وزن پہ جانچنا. امتحانا کہتے ہیں چمڑے کو کھلا کرنا، چمڑا جب لوگ کچھ چیزیں بناتے ہیں نا تو اس کو کھینچ کھینچ کے تو اس کو تھن کرتے ہیں، پتلا کرتے ہیں، تو مطلب کیا ہے، اللہ نے ان کے دلوں کو کھلا کر دیا تقوی کے لیے، ان کے دلوں کی گھٹن ختم کر دی، شرح صدر کر دیا کہ ان کے دلوں میں اب اللہ کا خوف باقی رہے گا. ہر وہ بندہ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی محفل میں ہو یا اس سے باہر ہو، لیکن آپ کی بات کو سن کے اپنی آواز کو دبا لے، خالی زبانی احترام کرنے کی بجائے دل سے آپ کا احترام کریں، تو پھر ایسے لوگ جو ہیں اللہ تعالیٰ ان کے دلوں کو چن لیتا ہے. آپ دیکھ سکتے ہیں کہ صحابہ کرام سے اللہ تعالیٰ نے جو نیکیاں کروائیں اس کی وجہ کیا تھی، یہی وجہ تھی، ان کی زبانیں رک جاتی تھیں جہاں اللہ کے نبی کی کوئی بات آ جاتی تھی. اس کی وجہ کیا تھی کہ اللہ تعالیٰ نے ان کے دلوں کو اس تقوی کے لیے چن لیا تھا کہ جو ان کو اللہ تعالیٰ کی موجودگی کا احساس دلائیں، جس وجہ سے ان کو سمجھ میں آئے کہ واقعی ہمارا رب ہم سے چاہتا کیا. اور یہ بہت بڑی بات ہے کہ اللہ کا ڈر جو ہے نا، یہ بندے کو سیدھا رکھتا ہے. اگر حقیقت میں انسان کے دل میں اللہ کا ڈر پیدا ہو جائے نا، تو کوئی استاد نہ بھی ملے تو وہ بندہ خود اپنا استاد بن جاتا ہے. میں نے ایسے لوگوں کو دیکھا ہے کہ جو بہت زیادہ پڑھے لکھے نہیں بھی ہوتے، یعنی دین کی اتنی فقہی بحثیں ان کو نہیں بھی معلوم، اتنی گہرائی سے تفسیریں انہوں نے نہیں بھی سنی ہوتی، لیکن اس کے باوجود گناہوں سے اس طرح کانپتے ہیں کہ جیسے کوئی سردی میں ٹھنڈ سے کانپے. وجہ کیا ہے کہ اللہ نے ان کے دلوں کو تقوی کے لیے چن لیا. تو لہٰذا کوشش کیا کرنی ہے کہ اللہ تعالیٰ کا خوف دل میں بڑھایا جائے. اور اللہ کا خوف کیسے بڑھتا ہے؟ اللہ تعالیٰ کی بات کو ماننے سے، اس کے وعدوں پہ یقین رکھنے سے. لہم مغفرت و اجر عظیم، ان کے لیے بخشش بھی ہے اور اجر عظیم بھی ہے. پھر اس کے بعد ایک خاص واقعے کی طرف اشارہ کرتے ہوئے، عام طور پہ سب کو ایک خوبصورت ادب سکھایا، اور وہ کیا ہے، ان الذین ینادونک من وراء الحجرات اکثرهم لا یعقلون. اے نبی، جو لوگ آپ کو حجروں کے باہر سے پکارتے ہیں ان میں سے اکثر بے عقل ہیں. وَلَوْ أَنَّهُمْ صَبَرُوا حَتَّى تَخْرُجَ إِلَيْهِمْ، اور اگر یہ لوگ صبر کرتے یہاں تک کہ آپ ان کی طرف نکلتے، لَكَانَ خَيْرًا لَهُمْ، البتہ یہ ان کے حق میں بہتر ہوتا. وَاللَّهُ غَفُورُ الرَّحِيمُ، اور اللہ تعالیٰ معاف کرنے والا ہے. بنو تمیم کے کچھ لوگ تھے جو عربی تھے، گنوار جیسے آج کے دور میں دیہاتی لوگ ہوتے ہیں. ایک دن دوپہر کے وقت مدینہ میں آئے، نبی صلی اللہ علیہ وسلم کے لولیہ فرما رہے تھے، حجرے کے باہر کھڑے ہوئے اور جیسے عام لوگوں کو پکارا جاتا ویسے پکارنے لگے، یا محمد اخرج اخرج، آپ باہر آئیے باہر آئیے. یہ مسند احمد کی روایت ہے. اس بات پہ یہ آیت نازل ہوئی، تمہیں عقل نہیں؟ اللہ کا نبی عام انسانوں کی طرح نہیں ہو سکتا، تم اس کو باہر سے ایسے پکارتے ہو جیسے تم فارغ تھے. آپ دیکھیں کہ اس میں بھی بہت ہی بڑا ادب سکھایا گیا، اور وہ کیا ہے کہ وہ لوگ جو اجتماعی کاموں کے اوپر اپنے آپ کو باندھ لیتے ہیں، پھر ان کے ساتھ بات کرنے کے، معاملہ کرنے کے انداز عام لوگوں سے فرق ہوں گے. عام طور پہ آپ دیکھتے ہیں کہ یہاں بھی لوگ ایک دوسرے کو بے وقت فون نہیں کرتے یا تنگ نہیں کرتے، کیونکہ معلوم ہے کہ لوگ ایک خاص اسکیڈول رکھتے ہیں اور اس کے ساتھ واقعی بعض دفعہ ان کے لیے مشکل ہو سکتا ہے بات کرنا. لیکن خاص طور پہ وہ لوگ جو کسی اہم کام میں ہوں، پھر ان کے ساتھ تھوڑی سی توقعات جو ہیں وہ اور بدل لینی چاہیے. بعض لوگ جو ہیں وہ اس چیز کو بڑا ہی برا مناتے ہیں کہ ہم آپ کو فون کریں اور آپ لوگ ملتے نہیں ہیں، اور بعض لوگ تو بالکل اس وقت فون کرتے ہیں جب کلاس ہوتی ہے. میں نے کبھی کلاس کے وقت میں فون نہیں اٹھایا، رکھتی پاس ہوں، ایمرجنسیز کے لیے ہوتا ہے ہمیشہ کہ کہیں آواز کا مسئلہ ہو جاتا ہے یا کبھی کچھ یا کوئی بھی بات ہے. لیکن میں ان یوزول کال کوئی ہوتی ہے تو میں مطلب اس کو لیتی ہوں، ادروائز نہیں. ایک سے دوسری بار کوئی کرے تو فکر لگ جاتی ہے کہ خیریت تو ہوگی، لیکن پھر اور مجھے یہ بھی یقین ہوتا ہے کہ یہ ہمارے اسٹوڈنٹس میں سے کسی کی کال نہیں ہوگی، ناممکن ہے. یعنی فوراً میں سوچ سمجھتی ہوں یہ کوئی آؤٹ سائڈر ہوگا، کیونکہ اپنا تو کوئی کر ہی نہیں سکتا، ناممکن ہے کہ اس کو تو یہ پتہ ہے. لیکن آپ دیکھیے کہ اگر ایسے وقت میں کوئی ایسا بندہ فون کرے کہ جس کو آپ بہت اچھی طرح جانتے ہیں اور وہ کریں، تو آپ کو تکلیف کتنی ہوتی ہوگی کہ خیریت ہے، ایسے وقت میں انہوں نے کیوں کیا. زندگی کے اندر انسان کو بہت ساری چیزیں جو ہیں وہ فائدہ دیتی ہیں جب وہ ایک بات کے ساتھ دوسری بات کو سیکھ لیتا ہے. اگر ہم سب عملی زندگی میں، عام طور پہ بھی آپ دیکھیے کہ مثلا آپ کو معلوم ہے کہ کوئی جاب کرتا ہے اور اس وقت وہ جاب پہ ہوں گے، اب آپ اگر اس وقت ان کو فون کرتے ہیں، اور ہو سکتا ہے کہ وہ مجبوری میں فون اٹھا لیں اور ان کے جو جاب کر رہے ہیں، جہاں وہ کر رہے ہیں، ان کو وہ برا بھی لگے، وہ اپنی جاب کو چھوڑ دیں، یا آپ نے کوئی ایک ایسی خبر ان کو سنا دی جس کے بعد اب ان کا اپنے کام میں توجہ نہ رہی. تو یہ ساری چیزیں جو ہیں یہ انسان کو دیکھنے کی ہیں. یہاں جو لفظ حجرات آیا ہے، یہ نبی صلی اللہ علیہ وسلم کے گھر، آپ کی جو بیویاں تھیں، نو بیویاں جو ایک وقت میں رہیں، ان کے حجرے ہوتے تھے. اور حجرات جو ہے یہ حجرتن کا جمع ہے، یعنی ایسی جگہ کو کہتے ہیں کہ جہاں چاروں طرف سے یعنی دیواریں ہوں اور اوپر چھت ہوتی ہے. تو اس کے اندر آپ کی بیویاں رہا کرتی تھیں اور نبی صلی اللہ علیہ وسلم بھی وہیں پہ پھر رہتے تھے. کہتے ہیں کہ یعنی چاروں طرف دیواریں ہوتی تھیں اور ان کے دروازے جو تھے اس پہ سیاہ رنگ کی اون کے پردے پڑے ہوتے تھے. اس دور میں یہ دروازوں کا رواج نہیں تھا جو آج ہمارے لکڑی کے ہیں، بلکہ لاک بھی لگے ہوئے ہیں، اس دور میں ایسا نہیں ہوتا. تو اسی لیے وہاں پہ کہتے ہیں کہ، اور آپ کو پتا ہے کہ آج کہاں ہے وہ حجرے؟ کبھی آپ نے سوچا؟ صرف ایک ہی حجرہ محفوظ ہے، حجرہ عائشہ رضی اللہ عنہا، اور ان کے ساتھ جس میں ابو بکر صدیق کی قبر ہے، یہ دوسرا غالباً حضرت فاطمہ کا حجرہ ہے. جو مجھے یاد ہے کہ جب میں گئی تھی عمرے پہ، تو جو وہاں اٹینڈنٹ تھی انہوں نے بتایا تھا کہ یہ حضرت فاطمہ کا حجرہ ہوتا تھا اپنے دور میں، لیکن مروان جو حکمران تھا اس کے دور میں پھر مسجد نبوی کے اندر یہ شامل کر دیے گئے تھے، یعنی وہ حجرے ٹوٹے تھے. اور کہتے ہیں کہ وہ دن مدینہ والوں کے لیے گریا و بکا کاری کا تھا، یعنی لوگ بہت روئے تھے کہ آج وہ گھر ٹوٹ گئے جہاں اللہ کے نبی صلی اللہ علیہ وسلم اپنی بیویوں کے ساتھ رہتے تھے. یعنی وسعت کرنے کے لیے ضرورت تھی. جیسے آواز بھی اب دیکھتے ہیں تو بہت سارے لوگوں کے جو چیزیں ہیں وہ ٹوٹ کے واپس اندر مل رہی ہیں، تو اسی طرح نبی صلی اللہ علیہ وسلم کے گھر بھی جو مل گئے. یہ بھی ایک حضرت عائشہ کو شان ملی کہ اللہ تعالیٰ نے ان کے گھر کو محفوظ رکھا. تو یہ بہرحال ایک چھوٹی سی चीज है, क्योंकि हर इंसान को अपना घर बड़ा प्यारा होता है। आप अपना घर बेच दें और बात है, लेकिन अगर आपके सामने कोई उसको तोड़ने लगता है ना, तो आपको बड़ी तकलीफ होती है। तो यहाँ उन्हीं हुजरों की बात है। तो मफहूम बड़ा वाजे है कि इंसान को उजड़ और गंवार नहीं होना चाहिए, बात करने का सलीका आना चाहिए। यहाँ से अगर हम अपने अमल के लिए देखें, तो क्या ये अदब सिर्फ नबी सल्लम और दीनदारों के लिए है, आम लोगों में नहीं? मैं जब ये आयत पढ़ती हूँ तो मुझे किसी का अमल मेरे सामने आने लगता है। आप किसी को फोन करते हैं, अस्सलाम वालेकुम, क्या हाल है, अच्छा फलां घर पे है, मसलन माँ उठाती है तो उसको पूछा जाए बेटी को बुला दो, और बेटी उठाए तो माँ को, फिर वो वहीं से खड़े खड़े आवाज देती हैं, ओ फातिमा तुम्हारा फोन है। यदि मैं उस तरह लेना नहीं चाहती जो उस वक्त तकलीफ दे एक आवाज सुननी पड़ती है, जो माँ वहीं खड़े खड़े बच्चियों को आवाज देती है, या बेटे को आवाज देती है, या शोहर को आवाज देती है, मैं सोचती हूँ कि ये कैसा अदब है। फिर नतीजे में होता क्या है कि फिर बच्चों की भी आवाज वैसे ही दूर से आती है, वो फोन में भी पता चल जाती है वो है, बात नहीं करना चाह रहे। अच्छा अदब नहीं है, जिंदगी में उसूल बनाइए। आप देखिए कि हम सब जन्नत में जाना चाहते हैं ना, जन्नत में जाने से पहले इस दुनिया में इंसान का अदब और अखलाक बहुत अच्छा होना चाहिए। मसलन बाज़ माएँ अपने घर में ही बच्चों को आवाज देती हैं, घर मसलन दो तीन स्टोरीज हैं, अब वो नीचे से आवाज दे रही हैं, ओ बिलाल आ जाओ, फुला आ जाओ, फुला आ जाओ, क्यों भाई? क्या आप देखिए कि बच्चे को शुरू से आप जिस चीज का आदि कर देंगे ना, बच्चे फिर वैसे ही होंगे करीब जाके। बाज लोग शोहर को आवाज देते हैं, क्या ये अच्छा लगता है सुनने में? आपका क्या ख्याल है? यानी ये जो बातें मैं कह रही हूँ, ये है जरूरत इस बात के करने की? इससे कोई शख्सियत में फर्क पड़ता है? आप देखते हैं कोई बंदा ऐसा होता है जिसको आप मिलते हैं तो आपका दिल खुश हो जाता है, आप उसको मिलते हैं आपको मजा आने लगता है, आपका आप दिल चाहता है कि उसकी महफिल में बैठे ही रहे। और कुछ लोग होते हैं उनके पास बैठ के आपको वहशत होने लगती है। फर्क किस बात के हैं? तो हम इंसान ही सारे गोश्त पोश के बने हुए, आदात और अखलाक का फर्क होता है। एक खाता है इतने सलीके से खाता है कि उसको खाता देख के आपको भी मजा आ रहा है कि ये कितने सफाई से खा रहा है, आवाज भी नहीं आ रही, और दूसरा जब खाता है तो चुपड़ चुपड़ की आवाजें आती हैं, पूरी प्लेट में उसका हाथ जाता है, हलफलियां मची हुई हैं, बेचैनियां लगी हुई हैं। अल्लाह का दीन जो है ना, ये तहम्मुल सिखाता है। अगर आप अपने आप को देखना चाहें ना कि मेरे अंदर कितना दीन आया, अपने अपनी आदत का जायजा लें, देखें अपने पास, मैं जब बोलती हूं तो कैसे बोलती हूँ, चेक करेंगे। और अगर आप बुरा ना माने तो अपने घर में से किसी की ड्यूटी लगा दें कि वो आपको चेक करे। आसान तरीका इसका क्या है कि कोई आपकी रिकॉर्डिंग कर दे, आपको सुन सकते हैं दोबारा। जब बच्चों से हम बोलते हैं तो कैसे बोलते हैं, शौहर से बात करते हैं तो कैसे बोलते हैं, जब हम अपने दोस्तों में होते हैं तो कैसे बोल रहे होते हैं। अल्लाह की पनाह, आसमान सर पे चढ़ा होता है। मैंने कई दफा देखा है दर्स में लोग बुलाते हैं, आपको मालूम ही है जैसे दर्स होते हैं तो अब दर वहाँ जितनी भी बहनें होती हैं, मैं जब जाती हूँ तो अमूमन पहले से मैं जो ना दरवाजे से अंदर होते ही ना लोगों की आवाज़ें आनी होती मैं समझ जाती हूँ कि कोई बात, यानी वो इशारों से कोई मुंह से कह रहा होता है कि चुप करें, वो आ गई हैं। हालांकि मैंने कभी नहीं कहा कि चुप करें, पता नहीं कि लोग हमें देख के सोचते हैं कि इनको देख के चुप करना चाहिए। फिर उसके बाद दर्स होता है, खामोश हो जाते हैं बिल्कुल, अल्हम्दुलिल्लाह। मैंने नहीं देखा कि कोई दर्स में बीच में बोले, इल्ला ये कि कहीं बिल्कुल ही समझ नहीं आए लोगों को। लेकिन वैसे मैंने बहुत मॉड मॉड और यानी जिनको लोग बहुत समझते ना, कि जिनके सामने बात ही नहीं कोई कर सकता, अल्हम्दुलिल्लाह मैंने वहां भी बात की, और कभी किसी को मैंने कोई ऐसा एटीट्यूड नहीं देखा बुरा कि वो लोग अपनी बात करना चाहें, क्योंकि जो करना चाहते हैं मैं उनको कहती हूँ पहले ही कर लें, जितना आपने बोलना है। दर्स शुरू होने से पहले ही मैं अक्सर कह देती हूँ आपका क्या हाल है, आप कहाँ से हैं, आप क्या हैं, कहाँ से हैं। ये मैं आपको इसलिए पूछ रही हूँ कि आप अब बोल रहे हैं, अभी आपका मौका है, फिर मेरा बाद में वक्त आएगा। बहरहाल उसके बाद होता क्या है, चूँ ही दर्स ख़त्म होता है दुआ होती है। अच्छा शुक्र अल्लाह का कि अल्लाह ताला ने शुरू से मेरी आदत में ये चीज़ डाल दी कि मेरी कोशिश ये होती है कि मैं दर्स के बाद ज़्यादा देर ना रुकूँ, शुरू से मेरी आदत है, और जो लोग यहाँ होते हैं उनको मालूम भी है ये बात। बस मेरा होता है मेरा काम ख़त्म जाऊँ, कुछ और काम भी होते हैं, कमिटमेंट है। दूसरा मुझे ऐसे महसूस होता है कि मेरी मौजूदगी जो है ना वो लोगों को घुटन का शिकार कर रही है, लोग बड़ी नपे तुले रहने लगते हैं, लेकिन 5 दफा मैंने ऐसा भी देखा है कि दर्द खत्म हो के आप जरा दूसरे कमरे में, वो समझते चले गए नहीं, फिर जो शोर होता है, तो मैं सोचती हूँ कि ये वही, खाने के वक्त जब खाना खुलता है, मैं सोचती हूँ ये वही साथी हैं जो अभी इतनी खामोशी से सुन रही थी, कितना इन्होंने जब्त किया हुआ था। और फिर तो एक बात नहीं समझ आती, बाद लोग कभी कहते हैं ना अच्छा खाना लें साथ, अच्छा चलें थोड़ा सा बातें सुनाएं, बात करें, तो मैं कहती हूँ कि मेरा वक्त ख़त्म हो गया, अब मैं नहीं बोल सकती, अब कोई सुनेगा नहीं। यदि हमें अपने रवैयों का जायजा लेना है, हम कैसे बात करते हैं आपस में, अपने मुलाजमों से कैसे बात करते हैं, क्या ये चीज़ें हमारे सीखने की नहीं है? जन्नत के लिए अल्लाह ताला क्या कहते हैं कि ला यस्मऊन फीहा लघवन वला तअसीमा, कोई लख बात नहीं सुनेंगे। लख बात किसको कहते हैं? चिड़ियों का चूं चूं करना। ये जो हमारी महफिलें होती है ना, वो समय चूं चूं ही हो रही होती है, काम की बात कोई नहीं कर रहा होता, कोई कर भी रहे तो किसी दूसरे को उसकी समझ ही नहीं आ रही होती। तो लिहाजा अपनी आवाजों को पस्त रखना है, नरम बात करें। आप देखिए बच्चा है ना, उसके सामने आप आहिस्ता बात करेंगे तो वो भी आपको ऐसा जवाब देगा, आप चीख के बात करेंगे तो वो भी चीख के जवाब देगा। बच्चा शुरू होता है, फिर बड़ों की भी यही आदत है, जो लोग इज्जत करते नहीं है ना वो करा नहीं सकते। तो लिहाजा हमें अपने अखलाक को दुरुस्त करना है, जन्नत में जाना है ना। आपको पता है कि दुनिया में अल्लाह ताला ने हमें मिट्टी से बनाया है, हम सब मिट्टी से बने हैं ना, या फिर जाहरी तौर पे जो फिजिकली नुतफा और वो सारे मरहले। जन्नत में जाने के बाद इंसान किस चीज से बनेगा? अपने अखलाक से बनेगा। जिसका दुनिया में अखलाक जितना खूबसूरत होगा ना, वो वहां उतना ही चमकेगा क्रिस्टल। जिनके दिल शीशे जैसे साफ होंगे तो वो वहां चमकते हुए होंगे, और जिनके दिल वहां पे यहाँ दुनिया में गंदे फॉगी थे तो वहां उनके जिस्म फॉगी होंगे। यानी ये हम दुनिया में अपने आखरत के हुसन को बढ़ाने की कोशिशें करते हैं। तो लिहाजा बहुत जरूरी है अपने अखलाक को दुरुस्त करने की, क्योंकि बाज़ दफ़ा इंसान ऐसी बातें कर तो देता है लेकिन फिर उसका नुकसान बहुत बुरा होता है। इसी तरह की एक और इखलाकी बुराई जो अमूमन लोगों में पाई जाती है, उसका जिक्र अब अगली आयत में आ रहा है। फरमाया या अय्युहल्लज़ीन आमनू इन जाअकुम फासिकुम बिनबइन फतबय्यनू अन तुसीबू क़ौमन बिजहालतिन फतुसबिहू अला मा फअलतुम नादिमीन। ए लोगो जो ईमान लाए हो, अगर कोई फासिक तुम्हारे पास कोई खबर ले आए तो इसकी तहकीक कर लिया करो, ऐसा न हो कि तुम नादानिस्ता यानी ना जानते हुए किसी कौम का नुकसान कर बैठो, फिर तुम्हें अपने किए हुए पर नादिम होना पड़े। वालमो अन्नफीकुम रसूलल्लाह, और खूब जान लो कि तुम्हारे दरमियान अल्लाह का रसूल है। लो युतीउकुम फी कसीरिम मिनल अम्री लअनितुम वलाकिन्नल्लाहा हब्बब इलैकुमुल ईमान वज़य्यनहू फी कुलूबिकुम वकर्रह इलैकुमुल कुफ्र वल फुसूक वल इस्यान उलाइका हुमुर राशिदून। और जान लो कि तुम में अल्लाह के रसूल मौजूद हैं, अगर अक्सर मामलात में वो तुम्हारी बातें मान लिया करें तो तुम मुसीबत में पड़ जाओ, लेकिन अल्लाह ने तुम्हें ईमान की मोहब्बत दी, वाकई दी है, और इस मोहब्बत को तुम्हारे दिलों में सजा दिया और कुफर इनाद और नाफरमानी से नफरत पैदा कर दी। ऐसे ही लोग हिदायत याफ्ता हैं। फ़ज़लम मिनल्लाहि व नेमह वल्लाहु अलीमुन हकीम, फजल है अल्लाह का और उसका एहसान है, और अल्लाह ताला सब कुछ जानने वाला और हिकमत वाला है। यहाँ से कुछ और इखलाक की खूबियाँ। पहली बात क्या है कि जब तुम्हारे पास कोई फासिक आ जाए, फासिक किसको कहते हैं? फासीन काफ फिस्क, हद से बढ़ना। तो फासिक कौन होता है? जो गुनाहगार हो, बदकिरदार हो, हद से आगे बढ़ने वाला हो। और नबा कहते हैं अहम खबर को, याद रखिए कि यहां खर खबर नहीं, से मुराद अहम खबर, ऐसी खबर या बात जिसमें किसी के खिलाफ कोई बात की गई हो। तो क्या करो, इस खबर पर एक्शन लेने से पहले इसकी तहकीक कर लो, ना तो इसको कबूल करो ना तो रद्द करो, बल्कि करो क्या, तहकीक कर लो। یعنی مسلمانوں کو ادب سکھایا گیا کہ سنی سنائی باتوں پہ یقین نہ کرو، من گھڑت باتوں پہ اگر یقین کر لیا تم نے اور کسی کے خلاف کوئی بات کہہ دی تو پھر نقصان ہوگا۔ یہاں پہ یعنی ایک واقعہ بھی آتا ہے، ایک صحابی تھے ولید بن عقبہ رضی اللہ تعالیٰ عنہ، کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے ان کو بنو مستلق، ایک قبیلہ تھا، ان کے پاس بھیجا صدقے کا مال جو تھا اس کو وصول کرنے کے لیے۔ اچھا، اب انہوں نے آ کر یہ خبر دے دی، نبی صلی اللہ علیہ وسلم کو جو رپورٹ دی اس میں یہ لکھا تھا کہ انہوں نے زکوٰۃ دینے سے انکار کر دی ہے۔ اب زکوٰۃ دینے سے انکار کرنا جو ہے وہ اسلام سے مرتد ہونے کی بات ہے، کیونکہ زکوٰۃ جو ہے اسلام کے رکن میں، ارکان میں سے ایک رکن ہے۔ تو چنانچہ نبی صلی اللہ علیہ وسلم نے ان کے خلاف پھر فوج کشی کا ارادہ کر لیا کہ بھئی اچھا وہ مرتد ہو گئے، اب ہم ان پہ حملہ کریں گے۔ لیکن اتنی دیر میں پتہ چلا کہ وہ بات غلط تھی، یہ بات درست نہیں تھی، اور ولید یعنی وہاں گئے نہیں تھے، خود ہی کچھ انہوں نے ایسی بات اندازے سے کر دی تھی، تو اس پہ یہ آیات نازل ہوئی تھی۔ تو بظاہر اب دیکھا جائے کہ یہ ایک عام بات ہے، لیکن اس کا تعلق جو ہے یہ بہت ساری چیزوں میں موجود ہے۔ کہتے ہیں کہ خالد بن جو وہ تو ڈر گئے تھے کہ ان کا خیال تھا کہ یہ لوگ مجھے قتل کر دیں گے، تو لہٰذا اس قسم کی کچھ غلط فہمی سی ایک ہو گئی تھی کہ جس کی بنیاد پہ یہ بات ہوئی۔ لیکن ادب بڑا خوبصورت ہے کہ خبر کو سن کے ماننے سے پہلے اس کے لیے تم تحقیق کر لو۔ اگر ہم اپنی عملی زندگی میں دیکھیں تو یہ اصول کتنا کام آتا ہے۔ بعض دفعہ آپ دیکھیے، بلکہ آپ سوچیں، کوئی ایسا موقع کہ جس میں آپ نے جلد بازی میں کوئی بات سنی سنائی آگے کر دی ہو اور اس کے بعد پھر وہ بات غلط نکلی اور آپ صفائیاں ہی پیش کرتے رہ گئے۔ مجھے تو لگتا ہے کہ خواتین کی زندگی میں یہ بہت سانحہ ہوتا ہے، اور خاص طور پہ جن کی عادت جلد بازی کی ہوتی ہے، جو فوراً بات کو پوری بات سنیں گے بھی نہیں، آدھی بات لیں گے اور آگے چلے جائیں گے، کہ جس کے نتیجے میں پھر بعض دفعہ غلط فہمی ہوتی ہے۔ اسی سے آپ دیکھیے کہ بعض دفعہ پھر آپس میں بغض پیدا ہونے لگتا ہے۔ بعض لوگ جو فوراً بات سن کے آگے چل پڑتے ہیں وہ چغل خور ہوتے ہیں، اس لیے لیتے ہیں کہ ہم آگے جا کے سنائیں۔ یعنی بعض لوگ جو بات سنتے ہیں نا، وہ فرض سمجھتے ہیں کہ ہم اس بات کو آگے پہنچا دیں۔ تو اللہ تعالیٰ اس دور کے نبی کی موجودگی کو کہہ رہے ہیں کہ دیکھو، وَعْلَمُوا أَنَّ فِيكُمْ رَسُولَ اللَّهِ، تمہیں پتہ ہے کہ اللہ کے رسول موجود ہیں، اگر تمہاری ان باتوں سے، یعنی اب جو انہوں نے بات کہی کہ وہاں وہ مرتد ہو گئے، اگر اللہ کے نبی تمہاری بات مان لیتے تو ایک جنگ کی تیاری کی نوبت آتی اور جو حملہ کرنے کی مشکل پڑتی، تو اس کا نتیجہ بھی پھر تمہیں بھگتنا پڑتا۔ تم اپنے ایمان کی خبر لو، دیکھو اللہ نے تو تمہارے سینے کو کس لیے پسند کیا تھا، ولکن اللہ حب الیکم الایمان، اللہ نے تو محبوب بنا لیا تمہارے دل میں ایمان کے ہو، تمہارا دل تو ایمان کے لیے پیدا ہوا تھا، تم نے اس میں کفر کو جگہ دینی شروع کر دی، وکریہ الیکم الکفر، اس نے تو کفر سے کراہت پیدا کی، والفسوق نافرمانی، وعصیان اور عناد، ایسی چیزیں جس سے اللہ تعالیٰ کی ناراضگی ملے، تم ایسی چیزوں میں کیوں پڑ گئے؟ یہ آیت ہمیں دو تین باتیں بتاتی ہے، کون کون سی؟ پہلی بات کیا ہے کہ بے تحقیق خبریں نہیں اڑانی چاہیے، دوسری بات یہ کہ خبر سن لی تو فوراً اس پہ ایکشن نہیں لینا چاہیے، پھر اگلی بات کیا ہے کہ ناجائز قسم کے مطالبے نہیں کرنے چاہیے، کیونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم سے مطالبے کی بات ہے نا، کہ آپ کی جو بات ہے، پھر بعض لوگ مشورہ نہیں دیتے بلکہ حکم دیتے ہیں، کبھی مشورہ مان لیں نا، مانگ لیں، تو لوگ مشکل میں ڈال دیتے ہیں کہ اچھا تھی آپ مانگ لیا مشورہ لیکن آپ نے مانا تو نہیں، تو یہ چیز نہیں اپنے اندر رکھنی چاہیے۔ پھر اسی طرح ایک اور چیز پتہ چلی کہ دل کی زینت ایمان میں ہے، دل کے اندر جتنا ایمان آتا ہے نا، دل اتنا خوبصورت ہوتا ہے، چمکنے لگتا ہے آپ کا دل ایمان کے نور سے، پھر آپ کے دل کے اندر وہ خوبصورتی پیدا ہوتی ہے کہ آپ اللہ کے لیے کام کرتے ہیں۔ لیکن گناہ جو ہیں وہ انسان کے دل کو گندا کر دیتے ہیں۔ پھر اگلی بات اس سے ہمیں کیا پتہ چلی کہ کفر سے کراہت ہونی چاہیے، کراہت اور فسق یعنی نافرمانی اور گناہ کے کاموں سے بھی کراہت ہو۔ اپنے دل کا جائزہ لیں، ہے دل میں کفر سے کراہت؟ کہیں ایسی کسی جگہ سے گزریں کہ جہاں پہ نافرمانیاں ہو رہی ہوں، نہ شکریہ ہو رہی ہوں، اللہ تعالیٰ کی حدوں کو پامال کیا جائے، تو کیا پھر وہاں نفرت آتی ہے اس چیز سے؟ کیا واقعی ہم محسوس کرتے ہیں اپنے دل کے اندر گناہوں کی نفرت؟ ہم تو سینے سے لگائے پھرتے ہیں، ہمیں تو اچھے لگتے ہیں گناہ، ہم تو بڑی خوشی سے بتاتے ہیں لوگوں کو کہ دیکھو ہم نے یہ گناہ کیا، تم بھی اس کو دیکھ لو. پھر اس سے ایک اور بات پتہ چلی کہ جس کو کوئی ذمہ داری دی جائے اس کو ذمہ داری کو حت الوسع حد تک پورا کرنا چاہیے. پھر ایک اور چیز اس سے پتہ چلی کہ کسی کی ذاتی زندگی میں زیادہ مداخلت نہیں کرنی چاہیے، کیونکہ جب ہم اپنے اس لیول پہ آ کے سیکھیں گے تو تبھی ہم ان آیتوں سے فائدہ اٹھا سکیں گے نا، ورنہ تو ہم کہیں گے ہاں یہ آیت ولید بن عقبہ کے بارے میں تھی اور وہ آیت بنو تمیم کے بارے میں تھی، ہمارے لیے کیا ہے اس آیتوں میں؟ کہ ہم نے اپنے اندر ایسے اخلاق پیدا کرنے ہیں کہ دنیا والے بھی ہمیں دیکھیں تو خوش ہوں. کیا خیال ہے، ایک چھوٹی سی ایکٹیویٹی کر سکتے ہیں ان آیتوں پہ؟ کیا میری یہ عادت ہے کہ میں بات سنی سنائی بات کو آگے کر دوں؟ وَإِن طَائِفَتَانِ مِنَ الْمُؤْمِنِينَ اقْتَتَلُوا فَأَصْلِحُوا بَيْنَهُمَا فَإِن بَغَتْ إِحْدَاهُمَا عَلَى الْأُخْرَى فَقَاتِلُوا الَّتِي تَبْغِي حَتَّى تَفِيءَ إِلَى أَمْرِ اللَّهِ فَإِن فَاءَتْ فَأَصْلِحُوا بَيْنَهُمَا بِالْعَدْلِ وَأَقْسِطُوا إِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ. آخری حکم ہے اس رکوع کا، اور وہ کیا ہے؟ اور اگر مومنوں کے دو گروہ آپس میں لڑ پڑے تو ان کے درمیان صلح کرا دو، پھر اگر ان میں سے کوئی فریق دوسرے پر زیادتی کرے تو زیادتی کرنے والے سے لڑو یہاں تک کہ وہ اللہ کے حکم کی طرف لوٹ آئے، پھر اگر وہ لوٹ آئے تو ان کے درمیان انصاف سے صلح کرا دو اور انصاف کیا کرو، کیونکہ اللہ تعالیٰ انصاف کرنے والوں کو پسند کرتا ہے. اور یہ حکم کیوں ہے؟ اس لیے کہ انما المؤمنون اخوة، مومن تو آپس میں بھائی بھائی ہیں. فَأَصْلِحُوا بَيْنَ أَخَوَيْكُمْ، پس اپنے بھائیوں کے درمیان صلح کرا دیا کرو. وَاتَّقُوا اللَّهَ لَعَلَّكُمْ تُرْحَمُونَ، اور اللہ سے ڈرتے رہو تاکہ تم پر رحم کیا جائے. اس آیت میں اور اس سے پچھلی آیت میں اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کے ساتھ یہ ایک معاملہ رکھا ہے. جو بات بتائی گئی ان آیتوں میں مسلمانوں کو ادب کی، وہ کیا ہے؟ کہ تم دو لڑنے والوں میں صلح کرا دو. کیوں؟ اس لیے کہ جب دو لوگ لڑتے ہیں تو ارد گرد کے دو معاشرے، دو خاندان، ان کے اندر حالات کشیدہ ہوتے ہیں. اب دیکھیے کہ یہ وہ سچویشن ہے کہ جو اللہ تعالیٰ کو پسند نہیں، مطلوب نہیں کہ مومن آپس میں لڑیں اور جھگڑیں، لیکن ممکن ہے، جھگڑے ہوتے ہی ہیں. اللہ تعالیٰ نے دو لڑنے والوں کو تنہا نہیں چھوڑا. اب یہ جو ان طائفتان من المومنین، یہ دو گروہ بھی ہو سکتے ہیں، مثال ہے کہ دو سیاسی گروہ بھی ہو سکتے ہیں، دو مذہبی گروہ بھی ہو سکتے ہیں، دو بھائی بھی ہو سکتے ہیں، شوہر اور بیوی بھی ہو سکتے ہیں، یہ ساس اور بہو بھی ہو سکتی ہیں، اور ماں اور بیٹی بھی ہو سکتی ہیں، یہ دو دوستیں بھی ہو سکتی ہیں. اللہ تعالیٰ نے کیا فرمایا؟ کہ فَإِن طَائِفَتَانِ مِنَ الْمُؤْمِنِينَ اقْتَتَلُوا، دو گروہ آپس میں لڑ پڑے، حالانکہ مومنوں کو لڑنا نہیں چاہیے، تو پھر تم کیا کرو؟ اس کے اندر اور بڑھاؤ، اور جلتی پہ تیل ڈالو، بلکہ فَأَصْلِحُوا بَيْنَهُمَا، صلح کراؤ ان دونوں کے درمیان. آپس میں صلح کروانے کا اجر کتنا ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس کی بہت رغبت دلائی کہ جب دو لوگ آپس میں لڑتے ہیں تو تیسرا شخص جو ہے وہ ان کی صلح کرا دے. کیوں؟ کہ اس سے وہ اللہ تعالیٰ کو راضی کر لے گا، اللہ تعالیٰ کی طرف سے اس پہ ایک رحمت آئے گی، اور وہ واقعی بہت ہی زیادہ اللہ تعالیٰ کا مقرب ہوگا. اب سوال پیدا ہوتا ہے کہ صلح کرائی کیسی جائے؟ ہمارے ہاں عموماً، چلیں ایک کیس کو شیئر کرتے ہیں کہ شوہر اور بیوی جھگڑ پڑے، ठीक है, अब वो दोनों झगड़े। पहली बात है कि हमारे यहाँ अमूमन, हमेशा नहीं, अमूमन झगड़ा किसी दूसरे की वजह से होता है, गलत फहमियों की बुनियाद पे, बातों की बुनियाद पे, बातों को मिसकोट करने की बुनियाद पे, पहली बात है। फिर दूसरी बात पूछिए कि दो झगड़ने वालों में अमूमन मेरा किरदार क्या होता है, यानी आप लिखें अपने पास कि खानदान में कोई इशू चल पड़ा, दो भाई जायदाद के मसले पे झगड़ उठे, या कहीं शादी होनी थी, मंगनी के बाद कुछ खराबी पैदा हो गई, अब रिश्ता छूट रहा है, मेरा उस वक्त किरदार क्या होता है। फोन करती हूँ, उस महीने पाकिस्तान का फोन का बिल ज्यादा आता है, कार्ड ज्यादा खरीदती हूँ, बड़ा अहम मसला हो रहा था, मेरी कितनी नमाजें ज़ाया होती हैं उन झगड़ों को सुलझाने में। मैं दोनों तरफ जब बात करती हूँ तो मेरा उस बात करने का मकसद क्या होता है, मजीद खबरें लेना, मजीद गलत फहमियाँ पैदा करना। बस लोग कहते नहीं, हम तो इसलिए बातें सुनते हैं कि जरा हम इनकी दुरुस्त कर दें हालात। देखिए कि जब तक कोई शख्स आपको खुद इन्वॉल्व ना करे ना, आप बीच में टपक नहीं सकते। और कहां आप ऐसी बात करें कि एक की सुन के दूसरे के साथ गलत रंग में बात करें, ये दुरुस्त बात नहीं होती। इंसान को हमेशा सुलह और सफाई का काम करने की कोशिश करनी चाहिए। अमूमन आप देखिए कि जब दो लोग झगड़ते हैं ना, तो अपना जहन उस वक्त काम नहीं करता, ये हकीकत है। परेशानी की वजह से हालात ऐसे हो जाते हैं, उस वक्त में फिर एक तीसरा बंदा जो समझदार हो उसको सालिस बनना चाहिए। सालिस कौन होता है? जो फैसला करे। अब सालिस कैसे फैसला करेगा, इसको जरा अगले आयत के हिस्से में देखिए। फ़इम बगत इहदा हुमा अलल उखरा, दो में से एक ज्यादती कर रहा है दूसरे पे। मिसाल है कि शोहर ज्यादती कर रहा है बीवी पे, या दूसरा केस यही हो सकता है कि बीवी ज्यादती कर रही है शोहर पे, तो फिर सुलह की बुनियाद क्या होगी? फकातिलुल्लती तबगी, तुम लड़ाई करो उससे जिसने ज्यादती की। तुमने किसका साथ देना है? कि जो तुम्हारा भाई है, जो तुम्हारी बहन है, जो तुम्हारे साइड का है? नहीं, जिसने ज्यादती की उसका साथ नहीं देना, और जिस पे हो रही उसका साथ देना है। कब तक देना है? हत्ता तफिया इला अम्रिल्ला, जब तक के वो पलट आए अल्लाह के हुक्म की तरफ, यानी ज्यादती करना छोड़ दे। फाइन फात, अब उसने ज्यादती करना छोड़ दी, कर दिया, मान गया, कर लिया इस चीज को कबूल के वाकई मेरी ज्यादती थी, अब क्या करना है? फअस्लहु बैनहुमा बिल अदल, पर सुलह करवाओ उनके दरमियान अदल के साथ। वाक्सितु, और इंसाफ करो, क्योंकि इन अल्लाह युहिब्बुल मुक्सितीन, अल्लाह ताला पसंद करता है इंसाफ करने वालों को। अब सारी बातों को हम, यानी इसकी जो तफसीरी बातें उसको छोड़ के अगर अमली मैदान में इस आयत को हम ले आए, तो बड़ी आसान बात है कि दो झगड़ने वालों को तन्हा ना छोड़ो, देखो कि ज्यादती किसकी है, फिर जिसकी ज्यादती है उसको रोको, और जिस पे जुल्म हुआ है उसका साथ दो। अगर वो जुल्म करना छोड़ दे तो फिर तुम उनकी आपस में सुलह करा दो। आपको पता है कि मदीना के अंदर यहूद भी रहते थे और मुसलमान भी थे, मुनाफिकीन भी थे। अब जो मदीना के जो लोग थे ना, लोकल्स, वहाँ के नेटिव्स, औस और खजरज थे, किसी दौर में ये दोनों लड़ा, आपस में झगड़ा था इनका, जंगे बवास हुई, उसमें इन्होंने आपस में बहुत मारा मरे। इस्लाम की वजह से ये मुसलमान हुए, नेक हो गए, इनके दिलों के अंदर मोहब्बत आ गई, ये मिल गए। अब यहूद में एक यहूदी था बूढ़ा, उसका नाम था शमास बिन कैस। उसको बड़ा गुस्सा आता था इस बात पे कि ये मुसलमान आपस में एक क्यों हो गए। अब एक दफा इसने क्या किया कि किसी महफिल में एक जवान यहूदी को भेजा और जाके जंगे बवास की बातें छेड़ दो। अब ये मुसलमान हंस रहे हैं, बोल रहे हैं, मजाक हो रहा है, और इतने में ये जंगी बातें शुरू हुई कि वो उनको पुरानी जंग याद आ गई, लड़ने लगे, कहेंगे अच्छा चाहो तो हम दोबारा उस जंग को ताज़ा कर देते हैं। हर्रा का मैदान भी उसके लिए मुंतखब कर लिया कि चलो फिर वहां हथियार लेके जाते हैं। कहते हैं हथियार हथियार की आवाजें आने लगी कि इतने में नबी सल्लल्लाहु अलैहि वसल्लम जो थे उनको खबर दी गई, और आप फौरन पहुंचे और आपने कहा मुसलमानों, मेरी मौजूदगी में जाहिलियत की ये पुकार, अल्लाह ने तुम्हें इस्लाम की हिदायत दी और तुम्हारे दिलों को जोड़ा, फिर ये क्या माजरा है? कहते हैं कि आपके लफ्ज सुन के लोगों को होश आ गया, उनको पता चला कि हम तो एक शैतानी जाल में फंस गए थे, और फौरन फिर उनके दिल झुले और फिर एक दूसरे से गले मिले और रोने लगे। इससे क्या पता चलता है कि दूसरों को लड़ाने की बजाय सुलह करवाने की कोशिश करनी चाहिए। ये मोमिनों का काम नहीं कि दूसरों के साथ ज्यादती करें। बाद दफा आप देखिए कि हमारे यहाँ एक बड़ी ही कमजोर बुनियाद पर सुलह कराई जाती है, और वो क्या है, अच्छा अच्छा बस 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 अब तुमने कुछ नहीं कहना, चुप चुप, बच्चियां नहीं बोलती, खामोश, औरतें नहीं बोलती, चुप चुप चुप, अच्छा तुम, अच्छा भी देखो अब तुम इसके साथ कुछ नहीं ज्यादती करोगे, चलो जी हाँ हाँ ठीक है। और ऐसा कब होता है, जब झगड़ा बढ़ता है, एक छह महीने जुदाइयां होती हैं, लड़की माँ के रहती है, लड़का अकेला रहता है, अब उसको अकेले रह के घर में बीवी की कदर थोड़ी बहुत आई होती है, खाना पकाना, बर्तन और ये सारी चीजें वो चूंकि अलग रही होती है, तो वो सोचती है कि अब लगता है हालात बदल गए। बड़े चाव से मोहब्बत से सुलह होती है, और एक हफ्ता और दो हफ्ते नहीं गुजरते कि दोबारा फिर वही कहानी। ये बिल्कुल ऐसे ही है कि जैसे जिस्म के अंदर कैंसर हो और उस कैंसर ज़दा सेलों को ना निकालो और बस दोबारा जिस्म को सी दो। ऐसी बुनियादों पे हुई भी सुलह नहीं रहती। एक लफ्ज़ लिख लें कि सुलह की बुनियाद बराबरी है और मामले का हल। असल मसला दूर ना करेंगे ना तो बात नहीं बनेगी। मसलन आप देखिए कि खुदा न खास्ता कि आप किसी कमरे में गए और आपने देखा कि वहां से बदबू आ रही है। अब आपने कहा स्मेल बहुत गंदी है, आप पकड़ के फ्रेशनर पकड़ते हैं और एयर फ्रेशनर कर देते हैं। चंद लम्हे तो आपको महसूस होगा कि हो गई ठीक, लेकिन वो एक अजीब सी बू और पैदा होगी। आप स्प्रे करते जाएं, क्या वो कमरा साफ हो जाएगा? नहीं। अकलमंदी क्या है, आप ढूंढेंगे कि गंदगी कहाँ पड़ी है, उस गंदगी को निकालना है। लिहाजा ये कोई सुलह का तरीका नहीं होता कि असल सबब को जाने बगैर सुलह करवा दी जाए। बंदे मोमिन के अंदर इस चीज की समझ होनी चाहिए कि वो उस मामले को दूर करे, फिर उसके बाद सुलह हो। असल वो चीज निकल जाएगी तो आपको कुछ बहुत कुछ कहने की जरूरत भी नहीं पड़ेगी। तो इससे क्या मालूम हुआ कि इंसान को बहरहाल सुलह पसंद होना चाहिए और कभी भी झगड़ा करना या कराना दुरुस्त नहीं। बस छोटा सा एक अपना मुहासबा लिख लें। कहना आसान है, करना बड़ा मुश्किल है, खास तौर पे जिंदगी के अंदर कुछ रिश्तों के नाम पे। मसलन कुछ फर्जी किरदार लिखिए, एक सास का किरदार होते हुए। अब ये बातें कोई किसी को फायदा देंगी, कोई किसी को देंगी। अगर एक सास हैं आप तो अपने लिए लिखिए कि बहू और बेटे के दरमियान कैसा मामला चाहती हूँ, क्या मेरी वजह से तो झगड़ा नहीं होता उनके घर में, क्या मैं अपने बेटे को उसकी बीवी के खिलाफ करने की कोशिश तो नहीं करती, क्या मेरे अंदर इतनी जुर्रत है कि मैं अपनी बहू से पूछ सकूं कि क्या मेरी वजह से तुम्हें कोई तकलीफ तो नहीं। आप बीवी होने के नाते लिखिए, आप बीवी हैं और शोहर के साथ झगड़ा रहता है, क्या इतनी जरूरत है कि अपने शोहर से पूछ सकें कि आप ये बताइए कि मैं कैसी बीवी हूं, क्या मैं लड़ाका हूं, क्या मैं सुलह पसंद हूं, आप मेरे साथ कंफर्टेबल तो हैं। अब ये कह रही है कि मैंने मियाँ से पूछा तो उन्होंने कहा कि तुम्हारी बाकी बातें तो अच्छी हैं लेकिन तुम ऊंचा बोलती हो। अब आपको देखिए कि एक छोटी सी चीज मिल गई ना, अब आप मेरे हले कोशिश करती होंगी और अपने मियाँ के सामने खास तौर पे, क्योंकि जो टोकता है फिर उसके अंदर बंदा कॉन्शियस होता है। और एक दफा हमने यहाँ पे अभी भी है पेपर अल्हम्दुलिल्लाह, जो बच्चियों की क्लास होती है ना, तो कुछ महीने जब गुजरते हैं तो फिर हम उनके घर में वो भेजते भी हैं कि भाई कैसा है, अब इनकी नमाजें कैसी हैं, इनका अखलाक कैसा है, या आपके साथ कैसा बोलती हैं। तो मेरा ख्याल है कि एक अडल्ट की भी रिपोर्ट तैयार कर लेते हैं, खौफ तो नहीं आ रहा, आना तो नहीं छोड़ देंगे। चले सिर्फ आज इस रुकू की चेकलिस्ट अपने सामने रख लीजिए, आपको मिल चुकी होगी, और अगर आपके पास बुक है तो आप खुद भी उसमें देख लेंगे। बहुत ही प्यारे नुक्ते हैं इसमें, आज तकरीबन 15 से ज्यादा हैं, तो इस पे इंशाल्लाह बात होगी। आप इसके सामने रखिए کافی آج یعنی چونکہ باتیں مختلف تھیں، کوشش کریں گے کہ اس چیک لسٹ کی روشنی میں کچھ عملی مثالیں پیش کریں گے، اور اگلا جو سبق ہے وہ تو کوئی بھی مس نہ کرے. کیسی کیسی چیزیں ہیں کہ جو ہمارے حسن کو داغدار کر رہی ہیں. سبحان ربی کا رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.